अब बताएं कितने लोग हैं जो ये हक अदा कर रहे हैं। अपनी आबादी में देखें कितने लोग हैं, अपने इर्द गिर्द देखें कितने लोग हैं, अपने रिश्तेदारों में देखें, अपने दोस्तों में देखें, अपने हमसायों में देखें, कितने लोग हैं जो इस कुरान के ऊपर ईमान रखते हैं। नहीं देखिए, आयत आपके सामने है, इसको आप खुद तर्जमा कर सकते हैं, आप खुद देख लें कि क्या लिखा। यही लोग हैं जो इस पे ईमान रखते हैं, उसके अलावा तो नहीं है कोई जो ईमान रखता हो। जो इसकी नाशुकरी करता है तो फिर वो खसारा पाने वाले हैं। तो ये खाली घर बैठे ईमान के दावे करने से ना कुछ हासिल नहीं होगा। उनको बुलाएं इस कुरान की तरफ, इस आयत को लोगों को आगे बयान करें। फिर अल्लाह ताला ने फरमाया, या बनी इसराइल अज़कुरू नेमती अल्लती अनअमतु अलैकुम वअन्नी फद्दलतुकुम अलल आलमीन। ऐ बनी इसराइल, याद करो मेरी नेमतें जो मैंने तुम पे इनाम किए हैं। कितनी बेशबहा नेमतें अल्लाह ने इनाम की। सबसे बड़ी नेमत तो हिदायत की नेमत है, इनको किताब हिदायत अता फरमाई। और मैंने तुम्हें फजीलत दी सारे जहानों पे, सारे यानी जहानों पे मतलब क्या है, सारे जहान वालों पे। और यह आयत हम पहले कर चुके हैं, वत्तकू यौमन ला तज्जी नफ्सुन अन नफ्सिन शैया। और डरो उस दिन से जिस दिन कोई नफ्स किसी नफ्स के काम नहीं आएगा। तुम इस गलत फहमियों में, खुश फहमियों में ना रहना कि उस दिन किसी और को सामने कर देंगे तो हम बच जाएंगे। वला युकबलू मिनहा अदलुन, और ना ही कोई बदला कबूल किया जाएगा, फिदिये में कोई कबूल कर लिया जाएगा कि तुम कहो कि अच्छा चलो ठीक है, अब ये मेरे गुनाह हो गया था तो इसके बराबर का मैं अब ये कफारा देती हूँ, या ये फाइन है, या ये जुर्माना है। देखिए जितना बड़ा जुर्म होता है उतना ही बड़ा जुर्माना होता है ना। तो ये नहीं उस दिन कर सकेंगे कि कोई आपसे कोई बदला कबूल किया जाए, क्योंकि बदला कैसे कबूल किया जाएगा, उस दिन कुछ होगा ही नहीं इंसान के पास कि वो कुछ दे सके। देखिए ना, उस दिन तो या तो नेकियां हैं या गुनाह है, बस। इसके अलावा तो इंसान के तो तन पे कपड़े तक नहीं कि वो ही किसी को दे दे, तो क्या देगा उस दिन। अब या तो नेकियां देनी पड़ेंगी या गुनाह किसी के लेने पड़ेंगे। वला तनफाउ हा शफातुन, और ना ही नफा देगी कोई सिफारिश। पहले क्या आया था इसी सूरत में हम पहले पढ़ चुके हैं, वला युखदु मिन हादलुन, और हमने ये पढ़ा वला युकबलु मिनहा शफातुन, और ना कबूल की जाएगी उनसे कोई सिफारिश। वहां पे क्या थी, कबूल करना, और यहाँ पे क्या, नफा देगी। यानी अगर कोई सिफारिश, अव्वल तो सिफारिश कबूल ही नहीं होगी, अगर कोई सिफारिश कर भी ले तो नफा नहीं देगी, किसी को कोई फायदा नहीं पहुंचेगा उसका। वह मंजल्लजी यशफाउ इंदहू इल्ला बिइज़्नि, कौन है जो किसी की शिफात कर सके मगर जिसको अल्लाह ही इजाजत दे। तो फिर अल्लाह ताला ने ही किसी को माफ करना होगा तो वो किसी को इजाजत देगा। वला हुम युंसरून, और ना ही वो मदद दिए जाएंगे। मदद कौन करेगा उस दिन जब हर एक कह रहा होगा कि अल्लाह इनको भी फेंक दे मेरे बदले में जहन्नुम में, बेटे को भी, बीवी को भी, शोहर को भी, औलाद को भी, अल्लाह इन सबको फेंक दे मेरे बदले में जहन्नुम में। तो मदद किसने करनी है बताएं। लोग यहाँ पे कहते हैं ये कर लो, वहां पे हम तुम्हारी जगह जवाब दे देंगे। वहां पे किसने जवाब देने के लिए खड़े होना, इन्हीं लोगों ने कहना है कि इन सबको डालें जहन्नुम में, बस मुझे बचा लें। तो ये क्यों कहा गया यहाँ पे कि ये भरोसे छोड़ दो, ये जिन जिन के ऊपर तुमने भरोसे किए हैं ना, ये सब छोड़ दो। यही चार चीजें होती हैं जो इंसान सोच रहा है, कोई बात नहीं रिश्वत दे देंगे, कोई बात नहीं किसी की सिफारिश करा लेंगे, मेरे कॉन्टेक्ट्स हैं, कोई बात नहीं फलां मेरे लिए खड़ा हो जाएगा, और नहीं कुछ तो मेरे माँ बाप तो मेरी हेल्प करेंगे, मेरे रिश्तेदार किस दिन के लिए। यही चीजें होती है ना, सब चीजें अल्लाह ताला ने रूल आउट कर दी। अब देखें यहाँ पे आयत 123, और आप खोलें पीछे आयत 47 और 48, वहां से ये डिस्कशन शुरू हुई थी। और यही दो आयात थोड़े से रद्दो बदल के साथ आगे भी, वत्ता कुयोम अल्लाह तजी नफ्सुन अन नफ्सिन शैया, ये सेम है, लेकिन वहां पे वला युकबलु मिनहा शफातुन वला युखदु मिनहा अदलुन, यहाँ ये पार्ट में थोड़ा सा फर्क, जरा सा 19-20 का आया। यहाँ पे अदल पहले आ गया और शिफात बाद में, वहां पे पीछे हमने शिफात पहले पढ़ा था और अदल बाद में पढ़ा था। तो एग्जैक्ट वही आयात दोबारा आई है, क्योंकि ये समझ लें एक ब्रैकेट है, वहां से ब्रैकेट ओपन हुई और यहाँ पे क्लोज हो रही है। यहाँ पे सारी ये जो फर्द जुर्म आयद की गई बनी इसराइल के ऊपर, वो यहाँ आके मुकम्मल हो गई। आपने पहले चार रकू इस सूरह बकरा के पढ़े थे जिसमें सारी तमहीद थी, ये पांचवा रकू जो मैंने आपको बताया था ये दावत का है, बनी इसराइल को दावत दी गई آپ صلی اللہ علیہ وسلم پہ ایمان لانے کے لیے، ٹھیک ہے. اور وہ اس کے بعد پھر اس رکوع سے ہم نے دیکھا کہ جب یہ رکوع سٹارٹ ہوا جو چھٹا رکوع ہے، تو یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم، یہ والی آیات جب سٹارٹ ہوئی ہیں تو یہاں پہ آ کے یہی آیات بالکل ایسے ہی مکمل ہوئی، اور یہ پورا مضمون اس کے اندر مکمل ہو گیا کہ اللہ تعالیٰ نے ان کو چوز تو کیا تھا، ان کو فضیلت تو دی تھی تمام جہانوں پہ، لیکن یہ انہوں نے کام کیے، اب اس کا انجام کیا ہے کہ ان کو اب اس آنر سے ہٹایا جا رہا ہے، جو یہ آنر ان کو ملا تھا ان سے واپس لیا جا رہا ہے، یہ ٹائٹل جو ان کو فضیلت دی گئی تھی اب یہ فضیلت ان سے لے لی جا رہی ہے، اب ان سے امامت کا جو مقام ان کو ملا ہوا تھا اللہ تعالیٰ لے کے امت مسلمہ کو دیں گے. لیکن آگے کی ابھی وہ آیات میں ہم پڑھیں گے، کیونکہ تحویل قبلہ کی آگے آیات آئیں گی جن میں سب سے پہلے مسلمانوں کا قبلہ چینج ہوگا، اور قبلے کے چینج کا مطلب یہی ہے کہ اب قبلہ وہ نو مور، وہ جو مسجد اقصی تھی جو ان کا قبلہ تھا وہ قبلہ بدلا، تو اب امت بھی بدل گئی، وہ پہلے وہ چوزن ونز تھے، اب مسلمز چوزن ون ہوں گے. وہ آگے انشاءاللہ آیات ہم پڑھیں گے. یہاں تک امید ہے آپ کو سمجھ آ گئی ہوگی کہ کس طرح یہ مضمون شروع ہوا، اور یہاں پہ آ کے الحمدللہ آج مکمل ہو گیا. اچھا تھوڑا سا آپ کو بتا دوں، دو احادیث آپ کے سامنے رکھنی تھی اس آیت کے حوالے سے، اسی میں یہ نوٹ کر لیں. یہ جس کے اندر شرک کی بات ہوئی ہے نا، کہ وہ کہتے ہیں کہ اللہ تعالیٰ کی اولاد ہے، آیت نمبر 116 میں، تو اللہ تعالیٰ نے فرمایا سبحانہ، وہ تو پاک ہے اس کے اوپر. تو اس میں بخاری میں ایک حدیث قدسی ہے کہ اللہ تعالیٰ فرماتے ہیں کہ ابن آدم مجھے جھٹلاتا ہے، اس کو لائق نہیں ہے کہ وہ مجھے جھٹلائے، اور وہ مجھے گالیاں دیتا ہے، اور اس کو یہ نہیں چاہیے کہ وہ مجھے گالیاں دے. اس کا جھٹلانا کیا ہے کہ وہ یہ سمجھتا ہے کہ میں اسے مار ڈالنے کے بعد پھر زندہ کرنے پر قادر نہیں ہوں، یہ ہے جھٹلانا. اور اس کا گالیاں دینا کیا ہے کہ وہ میری اولاد بتاتا ہے، حالانکہ میں پاک ہوں، اور میری اولاد اور میری بیوی ہو اس سے بھی میں پاک ہوں، اس سے بلند و بالا ہوں. تو یہ اللہ کو استغفر اللہ اللہ تعالیٰ کو گالی دینا ہے کہ کوئی اس طرح کی بات کرے کہ اللہ کی اولاد ہے. اسی لیے آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ بری باتیں سن کے صبر کرنے میں اللہ تعالیٰ سے زیادہ کوئی کامل نہیں ہے. یعنی کیا مطلب ہے، یعنی جو انسان کو جو بات بری لگتی ہے نا، ہم تو فوراً کیا کرتے ہیں، بے صبرے ہو جاتے ہیں، فوراً اسی گردن پکڑتے ہیں، لیکن تکلیف دہ بات سن کے اللہ سے زیادہ صبر کرنے والا کوئی نہیں ہے. کیونکہ شرک جو ہے نا وہ ایک ایسی بات ہے کہ اللہ تعالیٰ شان میں کتنی بڑی گستاخی ہے، گالی دینا ہے، اور وہ قادر ہے اس بات پہ کہ انسان کو پکڑ لے، پھر بھی مشرق یہ کہتے ہیں اللہ کی اولاد ٹھہراتے ہیں، پھر بھی وہ ان کو معاف کرتا ہے، ان کو روزی دیتا ہے. سبحان اللہ. تو یہ بات اللہ تعالیٰ کو شدید بری لگتی ہے. لاسٹ ٹائم میں نے آپ کو بتایا تھا کہ وہ ڈسکشن جو تقریباً پانچویں رکوع سے شروع تھی وہ یہاں پہ آ کے اینڈ ہو گئی، جو بنی اسرائیل سے خطاب کیا جا رہا تھا، اور ان کے چھٹے رکوع سے آگے سے ان کے سارے جرائم بتائے گئے. اب یہاں سے آگے تحویل قبلہ کی آیات آ رہی ہیں. تحویل قبلہ کیا ہے؟ یعنی قبلہ اب شفٹ ہو رہا ہے. پہلے قبلہ کیا تھا؟ جو بنی اسرائیل کا قبلہ تھا، بیت المقدس. اب قبلہ شفٹ ہو کے کدھر آ رہا ہے؟ بیت اللہ، مسجد حرام، یہ اب قبلہ بننے والا ہے. کیونکہ امت نہیں آ رہی ہے نا، ایک نئی امت ہے جس کو امامت دی جانے والی ہے، ٹھیک ہے. اب امامت چونکہ شفٹ ہو رہی ہے تو قبلہ بھی شفٹ ہوگا، ٹھیک ہے. تو اس سے پہلے ان کو ساری باتیں بتا دی گئیں، یہ تمہاری خرابیاں، یہ تمہارے عقیدے میں، یہ تمہارے اعمال میں، یہ سب آپ نے پڑھی ہے نا، تاکہ ایک ان کے اوپر ایک حجت ہو جائے کہ دیکھو اس وجہ سے اب آپ کو معزول کیا جا رہا ہے، یعنی جس کو آپ کہتے ہیں نا کہ اب آپ کو اس عہدے سے ہٹایا جا رہا ہے. یہ جو مقام آپ کو ملا ہوا تھا 2000 ایئر سے آپ اس کو انجوائے کر رہے تھے امامت کا، یہ اب آپ سے لے کے امت مسلمہ کو دیا جانے لگا ہے، ٹھیک ہے. لیکن اس سے پہلے تھوڑی سی بات اس قبلے کی جا رہی ہے جس کی طرف اب امت مسلمہ کو منہ کرنا ہوگا. اب یہ نیا قبلہ، نئی امت ہے نا، تو تھوڑی سی قبلے کی ہسٹری آ رہی ہے.
اس قبلے کو کس نے بنایا تھا؟ ابراہیم علیہ السلام نے. اور ابراہیم علیہ السلام وہ ہیں کہ جن کو سارے ہی مانتے تھے, یہود بھی, نصارہ بھی, مشرکین مکہ بھی. جیسے ہم نے پہلے بات کی تھی کہ وہ بھی کہتے تھے ہم ابراہیم علیہ السلام کی اولاد میں سے اور ان کے طریقے پہ. تو دیکھیں جب بھی یہاں پہ کتنی بڑی ہمیں حکمت پتہ چلتی ہے دعوت دینے کی, کہ جب آپ نے دعوت دینی ہو نا تو کسی کو کامن گراؤنڈز پہ لے کر آئیں. ٹھیک ہے, یعنی ایک چیز جو آپ بھی مانتے ہیں وہ بھی مانتے ہیں, ان اس چیز کے اوپر لے کر آئیں گے تو بات کرنی زیادہ آسان ہو جائے گی. اور یہاں پہ ابراہیم علیہ السلام کی ہی بات کی گئی کیونکہ ان کو سارے ہی مانتے ہیں. دیکھیں ایک کنٹروورسی ہو جاتی ہے کوئی موسیٰ علیہ السلام کی ذات میں, عیسیٰ علیہ السلام کی ذات میں, کوئی ان کو مانتا ہے کوئی ان کو نہیں مانتا, کوئی کسی کو مانتا ہے, لیکن ابراہیم علیہ السلام کو سارے ہی مانتے ہیں. تو آئیں ذرا ابراہیم علیہ السلام کا طریقہ دیکھتے ہیں. تم لوگ سارے کہتے ہو کہ ہم صحیح ہیں, ہم صحیح ہیں, ہر ایک کہتا ہے. ابراہیم علیہ السلام دیکھیں کیسے تھے. وَإِذِ ابْتَلَى إِبْرَاهِيمَ, اور جب آزمایا کس کو؟ ابراہیم علیہ السلام کو. کس نے آزما لیا ان کو؟ کس نے امتحان لے لیا ان کا؟ ربہو, اس کے رب نے. امتحان لینے والا ممتحن کون ہے؟ رب خود ممتحن ہے. اور امتحان لیا کس کا جا رہا ہے؟ ابراہیم علیہ السلام کا. ابراہیم علیہ السلام خلیل اللہ ایسے ہی نہیں بن گئے, بڑے امتحانوں سے گزر کے بنے. ابراہیم علیہ السلام 6120 بی سی بیفور کرائسٹ جس کو کہتے ہیں, یعنی قبل مسیح میں بابل کے شہر میں پیدا ہوئے تھے یہ کہا جاتا ہے. یعنی ہسٹری کی جو کتابیں اب تک جو ہیں ان کے اندر یہ لکھا رہا کہ یہ وہاں پیدا ہوئے تھے اور یہ شہر بغداد میں تھا, یعنی عراق میں تھے پیدا ہوئے. اور اب جو نئی 1920s میں کچھ کھدائی وغیرہ ہوئی تو آثار بھی ملے اس شہر کے بھی کہ یہاں پہ اس طرح کی آبادی تھی. تو ابراہیم علیہ السلام کو ان کے رب نے آزمایا. کس چیز سے آزمایا؟ بکلمات, سات چند باتوں کے. فأتمهن, تو اس نے پورا کر دیا. اچھا اب ایک ایک چیز کو دیکھیں. یہاں پہ بہت زبردست آیت ہے جس میں ابراہیم علیہ السلام کی پوری زندگی کو سمجھنے اتنی خوبصورتی سے سم اپ کر دیا گیا. ایک آیت میں ساری زندگی بتا دی گئی کہ ان کی زندگی ابراہیم علیہ السلام کو اللہ تعالی نے آزمایا. کس چیز سے؟ بھی کلمات, سات چند باتوں کے. اب اس کے دو معنی ہیں کلمات کے. ایک معنی کیا ہے؟ یعنی امتحانوں سے, امتحان لیے ان کے. ٹھیک ہے, آزمائشیں آئیں ان کے اوپر, ٹیسٹ سے ہی آزمایا جاتا ہے نا. تو کیوں ان کے ٹیسٹ لیے گئے؟ کیا وجہ تھی؟ امتحان کیوں لیا جاتا ہے؟ آپ کے بچوں کے امتحان ہوتے ہیں, کیوں لیتے ہیں امتحان سکول والے, کالج والے, یونیورسٹی والے؟ کیا بہت برا کرتے ہیں ان کا امتحان لے کے؟ بتائیں آپ امتحان کے حق میں ہیں یا نہیں ہیں؟ ایسے ایک عام بات میں پوچھ رہی ہوں, اس چیز کو ابھی ایک طرف رکھیں. امتحان ہونا چاہیے بچوں کا سکولوں میں یا نہیں ہونا چاہیے؟ ہونا چاہیے نا. کیوں ہونا چاہیے؟ اس لیے امتحان دیں گے تو پھر ہی نیکسٹ گریڈ میں پروموٹ ہوں گے. اگر امتحان ہی نہ ہوا تو سدا ہی پھر نرسری میں ہی بیٹھے رہیں گے وہ. تو امتحان کس لیے لیا جاتا ہے پھر؟ کیا ان کو مصیبت میں ڈالنے کے لیے, مشقت میں ڈالنے کے لیے, پریشان کرنے کے لیے, آپ کو پریشان کرنے کے لیے؟ نہیں. ہاں ہوتے ضرور ہیں امتحان, بڑے مشکل ہوتے ہیں, پریشانی بھی ہوتی ہے ان میں, لیکن آپ کیوں راضی رہتے ہیں امتحانوں سے؟ اس لیے کہ قابلیت سامنے آئے کون فرسٹ پوزیشن والا ہے, کون سیکنڈ پوزیشن والا ہے, کون تھرڈ والا ہے, کون ہے جو فیل ہے, کون کتنا قابل ہے پتا تو چلے, اس لیے امتحان لیا جاتا ہے نا. کون کتنے کام کا ہے یہ پتا چلے, قابلیت نکھر کے سامنے آتی ہے. ایسے تو سارے ہی بچے کہیں گے ہم بڑے لائق ہیں, لیکن جب امتحان لیا جاتا ہے تو تب پتا چلتا ہے نا کون کتنا لائق ہے. تو یاد رکھیے اسی طرح اللہ تعالیٰ بھی امتحان لیتے ہیں بندے کا. اور اللہ تعالیٰ کیوں امتحان لیتے ہیں؟ ہم گھبراتے ہیں, ہم پریشان ہوتے ہیں, امتحان امتحان امتحان. اللہ تعالیٰ اس لیے نہیں لیتے کہ آپ کو کوئی پریشان کرنا ہے, آپ کو اللہ تعالیٰ کوئی تکلیف میں ڈالنا چاہتے ہیں, نعوذ باللہ. نہیں, امتحان اس لیے لیا جاتا ہے پتا چلے खरा कौन है, खोटा कौन है, सोना कौन है और धात कौन है, आम सी धात कौन है, पता चले, वरना तो हम सारे ही कहेंगे मेरे ऊपर कोई वक्त आए तो मैं तो जान दे दूंगी, मैं ऐसे कर दूंगी, मैं वो कर दूंगी, वो कर दूंगी। अल्लाह ताला फिर आजमा लेते हैं, अच्छा ये टेस्ट किया जाए, देखा तो जाए कितने पानी में हो भाई तुम। ठीक है, इम्तिहान इंसान की सलाहियतों को निखार देता है, वो सामने आ जाता है, निखर जाता है। तो इम्तिहान तो अगर इंसान सोचे तो बहुत इंसान के दर्जे बुलंद करने वाली चीज है। अल्लाह ताला ने अपने प्यारों को भी आजमाया, इब्राहिम अलैहिस्सलाम की भी आजमाइश हो गई, इतने बड़े पैगंबर हैं, इनकी भी आजमाइश हो गई, और हम सोचते हैं हम बगैर आजमाइश के निकल जाएंगे, हम सोचते हैं कि हमारा तो कोई इम्तिहान ना होना चाहिए, ना हम इम्तिहान दे सकते, लेकिन अल्लाह ताला ने तो फरमाया मैं नबलू वक्कुम नहीं, अल्लज़ी खलकल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला। अल्लाह ताला ने मौत और जिंदगी को पैदा ही किस लिए किया, कि वो आजमाए तुमको, कौन है तुम में से जो आसान अमल करने वाला। तो अल्लाह ने तो आजमाना है, जरूर आजमाना है, वो जरूर आजमाएगा। तो हमारे लिए क्या है इसके अंदर बात समझने की, सोचने की, कि आजमाइश आती है, इम्तिहान आता है। अल्लाह ने प्यारों को भी आजमाया, और जितनी बड़ी आजमाइश होती है उतनी बड़ी इंसान को फिर कामयाबी भी हासिल होती है, परिणाम भी तो उतना बड़ा होता है। देखिए जो इम्तिहान देते हैं उसके बाद ही उनको पोजीशंस मिलती हैं, और फिर उसके बाद ही उनको ट्रॉफीज मिलती हैं, और उनके नाम अखबारों में छपते हैं, और फिर वो कितनी उनकी वो होती है, मतलब उनका दर्जा बड़ा हो जाता है, ऊपर हो जाता है ना। वो इम्तिहान लिया गया तो तभी है ना, अगर इम्तिहान ही ना लिया जाता तो पोजीशंस किसकी आती, तारीफ किसकी होती, अगले दर्जे में कौन जाता। तो आजमाए जितनी बड़ी होती है उतना ही बड़ा इनाम होता है। सल्लल्लाहु अलैहि वसल्लम ने भी फरमाया कि आजमाए जितनी सख्त होती है उतना ही बड़ा इनाम मिलेगा। शर्त कि आदमी जाहिर है उस वक्त घबरा ना जाए, सब्र करे, और अल्लाह ताला जब किसी ग्रोह से मोहब्बत करता है तो उनको आजमाइशों में डालता है, सुभान अल्लाह, ये मजीद निखर जाए, उनको साफ करने के लिए, खरे खोटे को अलग करने के लिए। फिर फरमाया बस जो लोग अल्लाह के फैसले पर राजी रहें और सबर करें तो अल्लाह उनसे खुश होता है, कि तुम अल्लाह से राजी रहना, अल्लाह तुमसे राजी हो गया, और जो आजमाइश में अल्लाह से नाराज हो तो अल्लाह भी उनसे नाराज हो जाता है। ये तिरमिज़ी की रिवायत है। तो कितना बड़ा हमारे लिए सबक है इस चीज में कि इब्राहिम अलैहिस्सलाम को आजमाइशों में अल्लाह ने डाला, आजमाइशों की भट्टी में डाला, एक के बाद एक आजमाइश उनके ऊपर आई, और इन सारी आजमाइशों से वो गुजरे, कामयाब हुए, और फिर वो मकाम इब्राहिम अलैहिस्सलाम को मिला कि अल्लाह ताला ने खुद तारीफ फरमाई इब्राहिम अलैहिस्सलाम की, और क्या फरमाया कि इब्राहिम तो वो है जिसने वफा का हक अदा किया, व इब्राहिम अल्लज़ी वफा, इब्राहिम ने वफादारी की, पूरा करके दिखाया, सनद मिल गई कामयाबी की अल्लाह ताला की तरफ से, सुभान अल्लाह, कि जब अल्लाह ने टेस्ट किया तो वो कैसे पूरे उतरे। सबसे पहला टेस्ट उनके पर क्या था इब्राहिम अलैहिस्सलाम, ये देखें जब बिल्कुल शिर्क के अंधेरे हैं, खटाटूप अंधेरे, कि कोई वहां पे तौहीद का नाम लेवा भी नहीं है, एक भी बंदा नहीं, उस वक्त इब्राहिम अलैहिस्सलाम ने आंख खोली है ऐसे माहौल में, और ऐसे माहौल में इब्राहिम अलैहिस्सलाम ने एक अल्लाह का नाम लिया, अपनी फितरत से तौहीद को पहचाना, तो फितरत अल्लाह ने अंदर डाली है ना, उससे तौहीद को पहचाना, वरना वहां पे बुत परस्ती थी, सितारा परस्ती थी, बादशाह भी खुदा बन के बैठा हुआ था, किसी को भी पूछ सकते थे वो। फिर उसके बाद अल्लाह ताला ने आजमा लिया कि देखते हैं कितनी हिम्मत है इसके अंदर, कोई हिम्मत भी है कि ऐसे ही बस, कोई इरादा भी है कि ये तो नहीं है कि भाई जो जिधर को मोड़ ले उधर को मोड़ गए, کیسے اللہ تعالیٰ نے آزما لیا کہ اس ماحول میں سارے بتوں کو توڑ کے اور ان سب لوگوں کو فیس کیا. کتنی جرت کی بات ہے نا, کتنی ہمت کی بات. اور ان سے کہا, جب انہوں نے ان کے سوالوں کے جواب, آپ کو سب کو یہ واقعہ پتا ہے, جب وہ سوالوں کا جواب نہیں دے سکے اور جو کلہاڑا تھا وہ بڑے بت کے کندھے پہ رکھا ہوا تھا, انہوں نے کہا یہ تو نہیں بولتا. جب ابراہیم علیہ السلام نے فرمایا اس نے توڑا سارے بتوں, کہنے لگے توف ہے تم پہ اور تمہارے معبودوں پہ کہ جو نہ بول سکتے نہ سن سکتے, تم ان کو پوچھتے. آپ خود سوچ لیں کہ آپ اکیلے مسلمان ہیں اور ہندوؤں کا بہت بڑا ایک موت وہ آ گیا اور لوگ فیوریس ہوئے ہیں, اتنے غصے میں ہیں کسی نے ان کے مندر کو کچھ کر دیا. اس وقت کوئی کلمہ حق بول کے دکھائے, سوچیے پتا ہوا کہ اب اگر میں نے کچھ ایسا بولا نا یہ تو تکا بوتی کر دیں گے. کتنا بڑا امتحان وہ اس نے پاس لیا, ہمت دلیری بہادری. پھر نمرود کے ساتھ جو مناظرہ کیا تھا, ایک بادشاہ کے سامنے کلمہ حق کہنا, جب اس نے کہا تھا کہ میں اس کو زندہ کر سکتا ہوں اور مار سکتا ہوں, اور پھر انہوں نے کہا سورج کو نکالنے کا اور غروب کرنے کا, وہ ساری باتیں انشاءاللہ ہم پڑھیں گے. تو مدبوط ہو کے رہ گیا, کتنی دلیری کی بات ہے. اس لیے حدیث میں ہے نا کہ سب سے بڑا جہاد یہ کہ ظالم بادشاہ کے سامنے کلمہ حق کہنا. پتا ہے کہ یہ چاہے تو آنکھیں نکلوا دے, یہ چاہے تو الٹا لٹکوا دے, لیکن وہاں پہ بولنا حق کی بات. پھر آگ میں جب آگ بھڑکائی گئی تو ان لوگوں نے تو یہ سوچا تھا کہ ڈر جائے گا یہ اور یہ فوراً توبہ کر لے گا کہ میں نے جو کیا غلط کیا ہے, میں وہی کرتا ہوں جو آپ کہتے ہیں. لیکن ہوا کیا, الٹ ہو گیا. بے خطر کود پڑا آتش نمرود میں کہ کیسے ابراہیم علیہ السلام اس میں بھی داخل ہوگا. پھر باپ نے کہا میری نظروں سے دور ہو جا ورنہ میں تجھے رجم کر دوں گا, گھر چھوڑ دیا. کتنا بڑا امتحان ہے, آج چھوڑ کے دکھائے کوئی اللہ کی خاطر گھر نہیں. ہم پیسوں کے لیے, جابوں کے لیے, دنیا کے بڑی بڑی ایجوکیشنز اور یونیورسٹیز میں پڑھنے کے لیے تو گھر چھوڑ سکتے ہیں, اللہ کی خاطر کون ہے جو گھر چھوڑ کے دکھائے. پھر اس کے بعد یہ کتنا بڑا امتحان تھا, اللہ اکبر, کہ جب بیٹے اور بیوی کو ایک بیابان جگہ پہ چھوڑ کے جانا, ہم اپنے بچے کو کہیں تھوڑی دیر کے لیے چھوڑ کے آئے نا تو کتنے خیالات ذہن میں آتے ہیں, پتہ نہیں کیا کر رہا ہوگا کوئی, پتہ نہیں کوئی اس کے پاس نہ آ جائے, کوئی اس سے بات نہ کرے, پتہ نہیں کس حال میں ہوگا. پانچ منٹ بھی کہیں چھوڑنا اتنا مشکل ہو جاتا, اور ادھر دیکھیں چھوڑا اور چلے گا. اور وہ بھی ایسے بیٹے کو جو کتنی دعاؤں کے بعد ملا. اور پھر اس سے بھی زیادہ کڑا امتحان, اس سے بھی زیادہ کڑا امتحان جب بیٹے کو ذبح کرنے کی کا امتحان آیا کہ 100 سال کا بوڑھا ہے. اور جب انسان بوڑھا ہو جاتا ہے نا اپنی اولاد سے اس کو بڑی ایکسپیکٹیشن ہوتی, خاص طور پہ اکلوتا بیٹا ہو تو پھر کتنی ایکسپیکٹیشن ہوگی. اور ان کو حکم کیا ملا کہ اس کو ذبح کر دو, تو سیکنڈ تھاٹ نہیں ہے, فوراً تیار ہو گئے. کوئی پوچھا نہیں کہ اللہ کافی نہیں ہو گئے, میں نے امتحان کافی نہیں دے دی, اللہ اب ایک اور امتحان, اللہ تو اس میں بھی آزمائے گا, مجھ سے کیسی ایسی خطا ہو گئی کہ میرے لیے ہی سارے امتحان. ایسے کہتے ہیں نا ہم لوگ, تو یہی کہتے ہیں یہ سارے امتحان میرے لیے رہ گئے ہیں. نہیں, کچھ بھی نہیں, ایک بیٹا ملا ہے اور اس کو بھی اللہ کے حکم پہ ذبح کرنے کو تیار ہوگا. اکبر, کسی نے کہا کہ پتہ نہیں میرے بیٹے میں اللہ کو کیا دکھا کہ اس نے اپنے پاس ہی بلا لیا, میرا بیٹا ہی رہ گیا. یہ بات اللہ اکبر, دیکھو ابراہیم علیہ السلام کو خود قربان کرنے کے لیے چلے گئے, ایک اللہ اٹھا لے اس کے اوپر ہی ہم اتنی باتیں کریں, ایک خود اپنے ہاتھ سے چھری چلانا, حتیٰ کہ یہ ہو گیا امتحان لینے والا خود تعریف کر رہا ہے ابراہیم. ہر امتحان میں پورے ہوئے, ہر امتحان. سبحان اللہ, یہ ہوتی ہے وفاداری کا حق ادا کرنا, اسی لیے اتنے بڑے بلند درجات ملے ابراہیم علیہ السلام کو، ایسے ہی نہیں مل گئے، یاد رکھیں۔ امتحان اسی لیے آتے ہیں، امتحانات کو انسان برا نہ سمجھے، گلے شکوے نہ اس میں کرے، کیونکہ اللہ تعالیٰ اپنا بنانا چاہتا ہے۔ جب اللہ تعالیٰ کوئی بڑی ذمہ داری ڈالنا چاہتا ہے یا کوئی بڑی پوزیشن دینا چاہتا ہے نا،